और अगली सूरत तो और भी ज़्यादा सैड सूरत है, सूरत अनकबूत जो आगे आ रही है, मैं अक्सर इसको कहती हूँ दुखी लोगों की सूरत है, ईमान की आजमाइश है। शुरू से मालूम होगा कि ईमान और आजमाइश साथ साथ चलती है। देखा जाए तो अल्लाह की तरफ आने का रास्ता मुश्किलात का रास्ता है। अल्लाह ताला से दुआ है कि मुश्किलात में हमें इस्लाम पर जमा दे। और शुरू में अल्लाह सुबहाना ताला आयत 6 में फरमाते हैं, वमन जाहद फइन्नमा युजाहिदु लिनफ्सी, और जो कोई भी मेहनत करेगा अपने ही लिए करेगा। लफ्ज़ जाहद अल्लाह ताला ने इस्तेमाल किया है। एक लफ्ज़ होता है किसी के मुकाबले में मेहनत करना, किसी के मुकाबले में जमना, एक होता है खुद मेहनत करना। जाहदा जो है ना, ये किसी के मुकाबले में मेहनत के लिए आता है। यहाँ ऐसे लगता है कि इस आयत के अंदर पूरे इस्लाम की हर वो चीज़ आ जाती है जो इंसान को इस माशरती ज़िंदगी के तकाजे निभाने में मुश्किल लगे। अकेले घर बैठकर इबादत करना बहुत आसान होता है, लेकिन लोगों को साथ लेकर चलना, अल्लाह के रास्ते की तरफ निकलना, अल्लाह से ताल्लुक़ और सब्र की बात करना, इस रास्ते में जो मुश्किल आती हैं असल में इसी को जमना कहते हैं। एक आदमी बड़े पुरसकून माहौल में घर बैठकर एक काम करता है, और जब ये काम इसको लोगों के दरमियान बैठकर करना पड़ता है तो इसे जो मेहनत और मशक्क़त करना पड़ती है इस पर अजर भी बड़ा है। अल्लाह ताला जहाँ उम्मते मुस्लिमा को पस्तियों से निकालना चाहता है कि सिर्फ दुआएं मांग मांग कर खाली जन्नत में अपने घर न बनाओ बल्कि मेहनत की सतह पर जियो, हम सबको भी अपनी ज़िंदगियों का ये मिशन बनाना पड़ेगा कि जिस काम के लिए अल्लाह ने हमें दुनिया में भेजा था, हम इसको करने के लिए एड़ी चोटी का जोर लगाएंगे, हर तरह की मेहनत करेंगे। थोड़े दिनों की बात है, कितने दिन हम इस दुनिया में रहेंगे, और जब हम इस दुनिया से जाएंगे तो एक बहुत बड़ा खूबसूरत घर हमारे लिए रखा होगा। कभी अल्लाह के रास्ते में कोई तकलीफ़ आए तो अपने आप से कहा करें, हाईलाइट कर लें इसको भी, कितने दिन रहेगी ये मुश्किल, लेकिन इसका अजर कितने दिन रहेगा। यही है वो नेमत जो अल्लाह ताला ने मुसलमानों को दी कि दुनिया में बहुत थोड़े दिन के लिए हमें भेजा है। हमसे पहले की उम्मतें कई सौ साल उम्र गुजारती थीं, कितनी बातें करती, कितनी नेकियां कमाती, फिर कहीं जाकर जन्नत के वादे थे, लेकिन उम्मत मुस्लिमा को कहा तुम्हारे पास वक्त थोड़ा है और मुकाबला सख्त है। जो थोड़े वक्त में जल्दी काम करेगा, अच्छा काम करेगा, अल्लाह ताला इसको फिर वहाँ जाकर क्या देगा, वो जन्नतें जिनके अंदर उनके लिए उनकी पसंद की हर चीज़ होगी। क्या घाटे का सौदा। आप देखिए ना कि थोड़ी उम्र हो और नेकियां करके बंदा आगे पहुँच जाए तो दुनिया के फितनों से बच जाता है। कई लोग जवानी में मर जाते हैं तो हमें अफसोस होता है उन पे, लेकिन देखा जाए तो बच गए, अगर वो जन्नत में पहुँच गए ना तो बच गए अल्हम्दुलिल्लाह। इसके बाद आयत 12 और 13 में हम जायज़ा ले सकते हैं, अपना एक चेकलिस्ट बना सकते हैं कि कौन से गुनाह दूसरों की खुशी के लिए करती हूँ, क्योंकि असल में ये सूरत उस दौर में नाजिल हुई थी जब कोई अल्लाह के रास्ते पे आता था उसके रिश्तेदार और ख़ास तौर पे माँ बाप खड़े हो जाते थे। जैसे हमारी ज़ुबान में माएँ कहती हैं हम तुझे दूध नहीं बख्शेंगी और ये नहीं करेंगी और वो नहीं करेंगी, तो यहाँ अल्लाह ताला बता रहे हैं कि देखो तुम लोगों से डरते हो कि अल्लाह से डरते हो। आयत 13 में बताया जा रहा है कि जिसने गुनाह किया इसका गुनाह तो कम नहीं होगा, लेकिन जिसने इस गुनाह पर इसको मजबूर किया इसको भी गुनाह मिलेगा बल्कि दुगना हो जाएगा। इसके बाद आयत 14 में बात है कि ऐसे लोग हर दौर के अंदर अपने नबियों की बातों को झुटलाते रहे और उन्होंने क़यामत को ना समझा। पारे के इस हिस्से में इनके किस्से हैं और इनको पढ़ते वक्त ख़ास तौर पर इस नुक्ते को जहन में रखना चाहिए कि जब अल्लाह के अजाब आते थे तो इस वक्त कौन बचता था, कोई भी नहीं बचता था, वही बचता था जिसने ज़िंदगी में अमल किया होता। इस सूरत में हम देखेंगे कि अंबिया कराम के जो किस्से हैं हुज्जत का अंदाज़ है कि बात तो पहुंचा दी, नहीं मानना तो फिर ना मानो, बड़ी शिद्दत का अंदाज़ है। ये मक्के का वो दौर था जब जुल्म से तमाम हो चुके थे, आप सल्लल्लाहु अलैहि वसल्लम की बातों को मानने को लोग तैयार नहीं थे। कहा कि इनको एक एक दफ़ा पिछले नबियों के किस्से सुनाओ और इनको बता दो कि अगर तुमने ना माना तो फिर तूफ़ान नूह तुमसे दूर नहीं। हर दौर में अल्लाह ताला ने कौमों को डराया और आज हम किस्सों को पढ़ते हुए कहते हैं कई बार सुना है आगे चलो। ख़ास तौर पे जहाँ नबियों के किस्से आते हैं तो सोच यही होती है कि इसको आगे ले चलें, लेकिन हकीकत यह है कि इसी में हमारे लिए इबरत होती है। मत करो ये बात, तो क्या सिर्फ तूफ़ान नूह ही आया? कि आज के दौर में तूफ़ान और सैलाब नहीं आते, अल्लाह की तरफ से पकड़ नहीं आती, لیکن اصل بات یہ ہے کہ اس سے نصیحت لینے والے بہت تھوڑے ہیں۔ تو پارے کا اختتام ہے، اور اس پارے کے آخر میں آیت 41 میں اللہ تعالیٰ ایک مثال بیان کرتے ہیں جو لوگوں کو اللہ کی قدر کرواتی ہے۔ آپ دیکھیے کہ جب تک ہم اللہ کی قدر نہیں کریں گے، ہماری زندگیوں کے نقشے نہیں بدلیں گے۔ اور یہاں خاص طور پہ پھر توحید اور شرک کا فرق ہے۔ مکڑی کے گھر کی بات ہوئی، مکڑی کو عنکبوت کہتے ہیں۔ ان آیات میں بتایا گیا کہ جو لوگ اللہ کے ماں سوا کو پکارتے ہیں، اللہ کی بجائے دوسری جگہ جا جا کر حاجت روائی کرتے ہیں، یعنی اپنی ضرورتیں دوسروں کے سامنے پیش کرتے ہیں۔ پورے پارے کے اندر اگر آپ نے اللہ تعالیٰ سے تعلق کو محسوس کیا، تو آخری آیتوں کو پڑھتے ہوئے اپنے لیے یہ نیت کر لیجئے کہ اللہ، آج کے بعد تیرے سوا کسی کو نہیں پکاروں گی۔ بولیے انشاءاللہ۔ غیر اللہ کے سہارے مکڑی کے جالے ہیں، یہ جم ہے۔ اگر اس کا یقین آ جائے تو اتنی قدرت والی ذات کو چھوڑ کر کوئی اتنے کمزور معبودوں کو اور اتنے کمزور سہاروں کو نہ پکڑے جو کسی بھی مشکل میں بندے کے کام نہیں آ سکتے۔ اللہ تعالیٰ ہمارے دلوں میں پکی توحید راسخ کر دے، یعنی جم جائے ہمارے دلوں کے اندر توحید اس طرح سے کہ پھر ذرا سا بھی ہم ادھر سے ادھر اس سے نہ ہٹ سکیں، اور اپنے ساتھ تعلق کو مضبوط کر دیں۔ مانگیں تو رب سے مانگیں کہ اے میرے مولا، دینا ہے تو تو نے دینا ہے، اور نہیں دینا تو بولیے تو نے ہی نہیں دینا، اور میں نے لینا ہے تو تجھ سے لینا ہے، اور اگر تو نے نہیں دینا تو میں نے کسی سے بھی نہیں لینا۔ آپ دیکھیے، بچہ رو رہا ہو نا، ماں سے کچھ مانگے تو پاس بیٹھی پھپھی خالہ دادی کچھ دے تو بچہ ضد کرتا، نہیں ماما سے ہی لینا۔ تو بچے ہمیں خاموش انداز میں توحید سکھاتے ہیں۔ تو الحمدللہ یہ تھا 20واں پارہ۔ پورے پارے میں جو کچھ بھی ہمارے سامنے تھا وہ دعا کی روشنی میں تھا۔ دعاؤں کا بڑا اچھوتا انداز ہے۔ حضرت موسیٰ کی خوبصورت دعائیں تھیں، تو ہم خود واقعی اپنی دعاؤں کو بھی چیک کریں۔ سورت نمل آیت 60 کو پڑھتے وقت سوالوں کا جواب تھا، یعنی پورا کوشچننگ سوال تھا کہ کیا واقعی ہم اللہ تعالیٰ کو اگر رب مانتے ہیں تو پھر اس کو حاکم بھی مانتے ہیں۔ آیت 62 میں اللہ تعالیٰ کی صفات کا بیان۔ پھر دعا کے ناطے سے اکثر ہم دوسروں کے محتاج ہونے لگتے ہیں۔ ہمارے ہاں دعاؤں کے بارے میں بہت زیادہ افراط اور تفریط ہے، یعنی ایگزیجوریشن ہے۔ دعا کے ناطے سے اکثر ہم دوسروں کے محتاج ہونے لگتے ہیں، حالانکہ دعا کیا ہے؟ بندے کے دل کی کیفیت کا نام ہے۔ دعا بندے کا اپنے رب کے ساتھ راز و نیاز کرنا ہے۔ ہم سب اپنے آپ کو چیک کریں کہ ہمارا اللہ تعالیٰ کے ساتھ کیسا تعلق ہے۔ اللہ تعالیٰ کے ساتھ بندے کا رشتہ وہی ہے جو سورت فاتحہ میں ہم سب کو بتا دیا گیا کہ ایاک نعبد و شاباش۔ دعا کے تین مختلف درجے، بولیے۔ پہلا درجہ یہ ہے کہ آپ نے مانگا اور فوراً، دوسرا درجہ آپ نے دعا تو مانگی، وہ نہیں ملا جو مانگا تھا، کچھ اور مل گیا یا کسی مصیبت سے اللہ تعالیٰ نے۔ تیسری دعا کیا ہے؟ کہ ساری زندگی مانگتے رہے اور جو فوراً مل جائے، وہ کون سی ہوتی ہے؟ سب سے ادنا درجے کی دعا ہوتی ہے۔ اللہ کے نبی نے پانچ شرائط بتائیں کہ اگر اس کو پورا کر لیں تو دعائیں۔ نمبر ایک، اخلاص، یعنی صرف اور صرف اللہ کو۔ دوسری چیز، اتباع۔ تیسری کیا ہے؟ جب اللہ کو پکارو تو اس یقین کے ساتھ کہ میری دعا۔ چوتھی شرط، آپ کا دل حاضر ہو، دعا مانگتے وقت حضور قلب ہو، جس کے اندر خشوع ہو۔ دعا مانگتے وقت اس بات کا یقین رکھے کہ اگر یہ میرے حق میں بہتر ہوا تو اللہ تعالیٰ ضرور قبول کرے گا۔ وہ چیزیں جن کی وجہ سے دعائیں قبول نہیں ہوتی، نمبر ایک، حرام کا جلد بازی سے دعا، گناہ اور حرام کاموں کا، گناہ اور قطع رحمی کی دعا۔ چلیے دعا کے آداب تھوڑے سے دہرا لیتے ہیں۔ دعا کرنے والا اللہ تعالیٰ کی حمد و ثنا سے اہم چیز کہے کہ آسانی اور پریشانی ہر دو حالتوں میں، مال اور گھر والوں کے لیے بد دعا، ایسی دعائیں قبول نہیں۔ दुआ करते वक्त आजजी, आजजी हो आवाज़ को अल्लाह के नामों का वसीला देकर, अपने अच्छे आमाल का वसीला दे सकते हैं। किसी नेक शख्स से दुआएं ली जा सकती हैं, दुआ अगर खुद करें तो ज़्यादा बेहतर है। अपने गुनाहों का दुआ को 3 मरतबा, इससे अल्लाह ताला की रहमत को, दुआ मांगते वक्त अपना मुंह क़िबला रुख कर ले और मुमकिन हो तो दुआ से पहले दुआ के लिए हाथ उठाना आजजी का इजहार है। दुआ में अल्लाह के खौफ से, अल्लाह ताला से मोहताजी का, जब दूसरों के लिए दुआ करें तो पहले माँ बाप के लिए, फिर आम मोमिनीन के लिए। चलिए, दुआओं की कबूलियत के औकात कौन से हैं? सबसे पहली चीज़ शबे कदर में, नेक्स्ट फर्ज नमाज के दुआ कबूल होती है। चलिए, तीसरी अल्लाह की राह में जिहाद या इल्म हासिल करने के लिए, और नंबर फोर रात के पिछले पहर दुआ, फ़र्ज नमाज की अज़ान और इकामत के दरमियान, बारिश उतरते वक्त कबूल होती है। हदीस में आता है, हर रात एक ख़ास घड़ी होती है जब दुआ, जुमे के दिन में ख़ास मुख्तसर घड़ी है जिसमें दुआ नेक नियति के साथ जमजम पीते वक्त, सजदे की हालत में दुआएं, रात में नींद से बेदार होकर और करवट लेते वक्त दुआएं, आयते करीमा के ज़रिए भी दुआ कबूल होती है। मुसीबत में इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़ने पर मोमिन के लिए हर मामले में, अगर मिल गया तो भी और अगर नहीं मिला तो भी, याद रखेंगे ये सबक इंशाल्लाह। आयत 62 में अल्लाह ताला ने मुस्तर की, मुस्तर कौन होता है? बेचैन, बहुत ही दुखी। अरबी आयत में एक एक लफ्ज़ तौहीद को, आयत 73 में शुक्र की बात है। अपनी लिस्ट बनाकर देखे कि अल्लाह ने मुझे क्या कुछ दिया है। आपकी लिस्ट लंबी के छोटी सी है? कितने कहते हैं कि अल्लाह ने बहुत कुछ दिया हुआ है, और कितने हैं जो शऊर से कहते हैं अल्लाह ने सब कुछ दिया हुआ है? माशाल्लाह, तो आपको तो फिर ज़रूरत ही कुछ नहीं पढ़ने की, इतने कंटेंट होकर तो देखिए। लोग तो मोहल्लों में रहकर नहीं खुश, आप कैसे कह सकते हैं? बस असल खुशी यह है कि जो मिल गया उस पर राज़ी रहिए। चलिए, अगली आयात में बड़ी हकीकत बयान की गई कि नबियों के दिल बड़े रकीक, क्या होता है, नरम दिल होते थे। वो इस तड़प के साथ दुनिया में जीते थे कि कोई बंदा भी जहन्नुम का, आयत 82 की रोशनी में हदीस से पता चलता है कि क़ुर्बे क़ियामत की बड़ी अलामत है जिनको अलामतें, और इसमें से एक ज़मीन से जानवर का निकलना है। आयत 83 से अगली आयात में क़ियामत का मंज़र बयान किया गया। आयत 86 में दिन रात का तذکرہ है और साथ ही निशानियों की बात हुई, जैसे रात कितनी ही लंबी हो इसकी सुबह इसी तरह हर गम की। आयत 87 से 90 तक क़ियामत के मनाज़िर हैं। हम दुआ करते हैं कि क़ियामत के दिन हमारे पलड़े भारी हो जाएं और अल्लाह क़ियामत की रसवाइयों से, आमीन। आयत 91 में एक नुक्ता है कि इबादत किसकी की जाए, क्या शहरे मक्का के मालिक की इबादत की जाए? बोलिए, मालिक की इबादत करेंगे, यस, मक्का की नहीं, हरम की नहीं, रब्बे काबा की। आयत 93 में अल्लाह की निशानियों की बात है, अल्लाह ताला अपनी निशानियां दिखाते हैं। जो बंदा अल्लाह के साथ ताल्लुक़ जोड़ लेता है तो हर लम्हे अल्लाह की कुदरत की अल्हम्दुलिल्लाह। सूरत कसस की खूबी यह है कि इसमें हज़रत मूसा की सीरत मिलती है और क़ुरान की बात करके अल्लाह ने बग़ैर तमहीद के बात की, हज़रत मूसा और फिरौन का तذکرہ आता है। पारे के अंदर अल्लाह से ताल्लुक़ और दुआ का मौजू है। اچھا، ان آیات میں ماؤں کو سوچنے کی ضرورت ہے کہ موسیٰ علیہ السلام کی ماں نے اللہ کے حکم پر بچے کو، آج کہاں گئیں وہ مائیں جو بچوں کو اللہ کے حکم پر سمندروں میں تو کیا دشمنوں کے آگے؟ آیت 16 میں حضرت موسیٰ علیہ السلام کی دعا میں اعتراف گناہ نظر ہے. اللہ کو وہ بندہ بڑا پیارا لگتا ہے جو اپنی غلطیوں کا اعتراف کر لے، ہمیشہ اپنے اندر عاجزی پیدا کرے. پھر آیت 22 میں موسیٰ کی اللہ تعالیٰ سے امید نظر آتی ہے. یہاں سے ایک ایمان والے کا معاملہ دکھتا ہے، حالات جتنے مرضی کٹھن ہوں، امید کی کرن نہیں چھوڑنی. آیت 23 میں حضرت موسیٰ کا معاملہ اللہ تعالیٰ کے ساتھ جو ہوا وہ بیان کیا گیا. آیت 24 موسیٰ علیہ السلام کی دعا، اے رب جو خیر تو نے مجھ پر نازل کی میں اس کا. آیت 42 سے پتہ چلتا ہے کہ بڑے بننے والوں کو اللہ دنیا میں چھوٹا کر دیتے ہیں. آیت 55 سے پتہ چلا کہ مسلمان کو یہ زیب نہیں دیتا کہ لوگوں کے ساتھ فضول بحث کرے. آیت 56 میں جو بات ہے کہ لوگ آج بھی کہتے ہیں کہ اگر ہم قرآن اور اسلام پر عمل کریں گے تو بیکورڈ کہلائیں گے، قدامت پسند کہلائیں گے. آیت 60 میں دنیا اور آخرت کا، آیت 76 میں قارون کا، آیت 77 میں محاسبے کے نقطے، کیا میں اپنی صلاحیتوں کو آخرت کا گھر بنانے کے لیے استعمال کر رہی ہوں؟ کیا میں اللہ کی دی ہوئی نعمتوں سے آخرت کما رہی ہوں؟ اور اس کے بعد پھر سورت العنکبوت. سورت کے شروع سے ہی یہ بات معلوم ہوتی ہے کہ ایمان اور آزمائش. آیت 6 سے پتہ چلتا ہے کہ اللہ تعالیٰ نے لفظ جاہدہ یعنی ایک کے مقابلے پہ محنت کرو. اس آیت کے اندر پورے اسلام کی ہر وہ چیز نظر آتی ہے جو انسان کو اس معاشرتی زندگی کے تقاضے نبھانے میں مشکل لگے. اور آیت 12 اور 13 کی روشنی میں جائزہ لیتے ہیں، کون سے گناہ دوسروں کی خوشی کے لیے؟ آیت 13 میں پتہ چلا کہ جس نے گناہ کیا اس کا گناہ تو کم نہیں ہوگا، لیکن جس نے اس گناہ پر مجبور کیا تو اس کو بھی اس کا گناہ ملے گا بلکہ دگنا ہو جائے گا. آیت 14 میں ایسے لوگوں کا ذکر ہے جو ہر دور کے اندر اپنے نبیوں کی باتوں کو جھٹلاتے رہے اور قیامت کو. پارے کے آخر میں آیت 43 میں مثال ہے جو لوگوں کو اللہ کی قدر کرواتی ہے. توحید اور شرک کا فرق سورت عنکبوت کی آیت میں بتایا گیا کہ جو لوگ اللہ کے ماں سوا کو پکارتے ہیں اللہ کی بجائے، دوسری جگہ جا کر حاجت روائی چاہتے ہیں، ان کا کیا انجام ہوگا؟ آگے چلتے ہیں جیمز پہ. دیکھیے تکرار لگتی ہے لیکن اس سے فائدہ کیا ہوتا ہے کہ چیز ذہنوں میں بیٹھ جاتی ہے. بیٹھی ہوئی ہے کہ لیٹ گئی ہے؟ جی، جتنا زیادہ ذوق اور شوق سے پڑھیں گے انشاءاللہ اس میں آپ کے لیے فائدہ ہوگا. چلیے آیت 62 میں اللہ تعالیٰ کی صفات کا، دعا کے بھی درجات، قیامت کے دن اللہ تعالیٰ سب کو گروہوں میں، بڑے بننے والوں کو اللہ دنیا میں، لوگوں کے ساتھ فضول بحث، لوگ بتر کی وجہ سے ہدایت سے، جنت اور آخرت کی نعمت صرف انہی کو ملے گی جو اللہ کی زمین پر نافرمانیاں، ایمان اور آزمائش ساتھ ساتھ چلتی ہیں. دولت مند ہونا اللہ کی رضا مندی کا سبب نہیں، یہ اللہ کی حکمت ہے، جسے چاہے زیادہ دے جسے چاہے. صرف دعووں سے نجات نہیں ملے گی، عمل تمام گھروں سے زیادہ کمزور گھر مکڑی کا جالہ ہے. چلیے آج کا اہم نقطہ دعا. عربی زبان کا لفظ ہے جس کے لغوی معنی ہے التجا کرنا، پکارنا، لیکن مذہبی مفہوم میں اس سے مراد اللہ تعالیٰ سے دوران عبادت کوئی فریاد کرنا یا طلب کرنا. دعا یقین کے ساتھ مانگی جائے، دعا بندے کے دل کی کیفیت کا نام ہے. پارے کی دعا کو ایک دفعہ جاتے جاتے پھر دہرا لیجئے، ربی انی ظلمت نفسی فاغفر لی فغفر لہ. انہو هو الغفور الرحیم. اور آپ کا ہوم ورک کیا ہے کہ اللہ تعالیٰ کے ہاں دعا کی قبولیت کے لیے کیا شرائط ہیں, اس پہ غور و فکر کرنا ہے, اور جب بھی دعا مانگیں تو چیک کرنا ہے کہ کیا یہ شرائط میں پوری کرتی ہوں. اس پہ الحمدللہ پارہ 20 پورا ہوا. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و توب الیک. ربنا تقبل منا انک انت السمیع العلیم و توب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.